शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेसनसहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ। आज मिति 2078 साल वैशाख 21 गते मङ्गलबार, नेपाल सम्बत 1141 मे 4 तारिक सन् 2021। नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट। संक्रमितले बेडै नपाउने अवस्था आएपछि पालिकाहरू अस्पताल निर्माणमा जुटे, उपत्यकामा सेनाले 1000 बेडको अस्पताल बनाउँदै। भारतबाट ढिला भएपछि चीन, रुस र अमेरिकाबाट खोप खरिदको प्रयास, विराटनगरका मेयर संक्रमितको घर घरमा अक्सिजन पुर्याउँदै। रोजगारी गुमाएर 4.5 लाख नेपाली स्वदेश फर्किए, श्रीलङ्काको जेलमा रहेका 26 नेपाली महिला छुटे। कोरोना खोपको उत्पादन बढाउन प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने विश्व स्वास्थ्य संगठनको भनाई, संगठनलाई तत्काल 19 अर्ब डलर बजेट आवश्यक। र चितवनलाई हराउँदै विराटनगर सुपर लिग फुटबलको शीर्ष स्थानमा।
हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फिर्ती देऊ मलाई।
मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकली हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जमाना कहाँबाट कहाँ पैसा?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल, धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। अस्पतालमा बेड नपाएर कोरोना संक्रमितको ज्यान जाने अवस्था आएपछि लामो समय मौन रहेका स्थानीय सरकार अस्पताल निर्माणमा जुटेका छन्। कतै भने सामान्य आइसोलेसनलाई स्तरोन्नति गरेर अक्सिजन सिलिन्डर सहितको सुविधामा परिणत गरिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाले अक्सिजन सहितको 50 शैयाको अस्पताल तयार पारेको छ। अक्सिजन उपलब्ध हुनासाथ अस्पताल सञ्चालन हुने नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो। बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा भुइँमा राखेर उपचार गर्ने अवस्था आएपछि शनिबार 10 आइसियू, 50 एसडियू र 40 सामान्य गरी 100 शैया बढाइएको छ। यसअघि 5 आइसियू र 30 सामान्य गरी 35 शैया मात्रै थिए। लमही नगरपालिकाले 25 शैया, बबई गाउँपालिकाले 30, दङ्गी शरणले 10, शान्तिनगरले 20 र बङ्गलाचुरीले 15 शैयाका अस्पताल तयार पारेका छन्। दिनहुँ औसतमा 100 भन्दा बढी बिरामी थप्पिरहेका छन्। घोराईमा गत मङ्गलबार बसेको जिल्ला COVID-19 सङ्कट व्यवस्थापन केन्द्रको बैठकले अस्पतालहरूमा शैया विस्तार गर्ने निर्णय गरेको थियो। बैठकले गाउँपालिकाको कम्तीमा 20 तथा उपमहानगर र नगरपालिकाले 40 शैयाका अक्सिजन सहितका आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार स्थानीय तह आइसोलेसन अस्पताल बनाउने तयारीमा जुटेका हुन्। देउखुरी उपत्यकाका 4 पालिकालाई केन्द्रित गरी लमहीमा आइसोलेसन सहितको अस्पताल बनाउने काम अन्तिम चरणमा पुगेको लमही नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो। लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिका मिलेर अक्सिजन सहितको 25 शैयाको अस्पताल सञ्चालन गर्दैछौं। उहाँले भन्नुभयो, अस्पताललाई कुर्नुभन्दा आफै अस्पताल बनाउन सुरु गरेका छौं। जिल्लामा पीसीआर परीक्षण गर्ने स्थान घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै छ। विभिन्न ठाउँमा संक्रमित सार्वजनिक सवारी साधनमा चढेर परीक्षण गर्न आउने गरेको र यसले जोखिम बढाएको केसीले बताउनुभयो। गढवामा पनि 15 शैयाको आइसोलेसन अस्पतालको तयारी भइरहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले बताउनुभयो। बङ्गलाचुली गाउँपालिकाले 15 शैयाको आइसोलेसन सेन्टर स्थापना गरेको छ, तर अक्सिजन पाउन नसकेको अध्यक्ष भक्तबहादुर ओलीले बताउनुभयो। अक्सिजन दिनुपर्ने बिरामीको सङ्ख्या बढेपछि कपिलवस्तुका स्थानीय तहले सामान्य आइसोलेसनलाई स्तरोन्नति गरेर अक्सिजन सिलिन्डर सहितको सुविधामा परिणत गरेका छन्। कपिलवस्तु नगरपालिकाले 22 बेडको आइसोलेसन सेन्टर बनाएको छ। नगरपालिकाले शनिबारदेखि COVID-19 अस्थायी अस्पताल नाम दिएर केन्द्र सञ्चालनमा ल्याएको हो। साबिकको महिला विकास कार्यालय भवनमा बेड र अक्सिजन सिलिन्डर राखेर सुविधा दिइएको छ। कपिलवस्तु अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बन्जाडेले भन्नुभयो, बिजुली, पानी र खानाको व्यवस्था गरेका छौँ, अक्सिजन सिलिन्डर पनि राखिएको छ। उहाँले भन्नुभयो, नगरपालिकाले लाग्ने खर्च व्यवस्थापन गर्ने जिम्मा लिएको छ। 50 बेड क्षमता भए पनि जनशक्ति र अक्सिजनको अभावमा अहिले 22 बेडबाट सेवा सुरु गरिएको छ। भेन्टिलेटर र आइसियु चाहिने बाहेक नगरका संक्रमितलाई यहाँ राख्न सकिने नगरपालिकाले जनाएको छ। यसैबीच सरकारले नेपाली सेना मार्फत काठमाडौँ उपत्यकामा 1,000 शैयाको अस्थायी संरचनाको अस्पताल बनाउने घोषणा गरेको छ। कोरोना संक्रमितले अक्सिजन सहितको अस्पताल नपाउँदा ज्यान गुमाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा हिजो गरेको सम्बोधनमा शैया नपाउने समस्या टार्न नेपाली सेनालाई राजधानीमा शीघ्र 1,000 शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सातै प्रदेशमा 1,000 का दरले होल्डिङ सेन्टर र काठमाडौँमा 1,000 शैयाको अस्पताल बनाउन लागि बताउनुभयो। प्रदेशमा होल्डिङ सेन्टर र अस्पताल जेमा पनि प्रयोग गर्न सकिने गरी बनाउन लागि हो। उहाँले भन्नुभयो, शैया नपाएर नेपालगञ्ज र दाङमा अस्पताल बाहिरै उपचार गराउन थालिएको छ। त्यस्तै काठमाडौँ उपत्यकामा सरकारले तोकेको कोभिड वार्ड भरिएपछि सर्वसाधारणले महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउनु पर्ने बाध्यता छ। सरकारी अस्पताल र सरकारले कोभिडका लागि भनेर तोकेको निजी अस्पतालमा बेड पाउन मुस्किल छ। ठूला निजी र मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार गराउन सकिएको छैन। प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पतालमा कोरोना अस्पतालका रूपमा विस्तार गर्ने घोषणा गर्नुभएको छ। त्यस्तै काठमाडौँ उपत्यकाका धेरै शैया भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई पनि कोभिड अस्पतालका रूपमा सञ्चालन गरिने जानकारी उहाँले दिनुभयो। उपत्यकामा सेनाले 1,000 शैयाको अस्पताल बनाउने अस्पताल बनाउँदै पालिकाहरू आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ। सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका 62 वर्षीय एक पुरुषको बिहिबार बिहान निधन भयो। कुरुवा बसेका श्रीमती र छोरी आइसियु कक्षमा रुन थाले। उनीहरू शान्त हुन पाएका थिएनन्। दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले। अर्को दिन अर्थात् शुक्रबार टाढाका आफन्त आएपछि फेरि रुवावासी भयो। शोक सन्तप्त आफन्त आउने, वेदना पोख्ने र जाने 3 दिनसम्म चलिरह्यो। बिहिबार मृत्यु भए पनि शनिबारसम्म शव आइसियु बेडमै थियो। मृत्यु भइसकेपछि शव किन उठेको छैन? छिमेकी बेडका बिरामीका कुरुवाले सोद्धा अस्पताल प्रशासनले भन्यो, मृतकको छोरा दिल्लीमा छन्। उता पनि लकडाउन भएकाले आउने समस्या भएको छ। छोरो आउनसाथ बेडबाट निकालिन्छ। शनिबार छोरा आएपछि मात्र अस्पताल र सेनाको समन्वयमा सब व्यवस्थापन भयो। पल्लो बेडमा अन्तिम सास लिइरहेको बिरामीको मृत्यु भयो। आफन्तहरू पालै पालो आएर रोइरहेका छन्। ओल्लो पल्लो बेडमा भएका बिरामी यो सबै हेर्न बाध्य छन्। यसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो प्रभाव पार्यो त्यो त छँदैछ, तर 3 दिनसम्म आइसियु बेडमा रहँदा सिकिस्त बिरामीले भने बेड पाइरहेका छैनन्। बेडमा पुग्न नपाई उनीहरूको मृत्यु भइरहेको छ। शव उठाउने विषयमा स्पष्ट नीति नबन्दा अन्य धेरै अस्पतालमा शव बेडमा छन्, बिरामी बाहिर छन्। भेरी कोरोना विशेष अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान बागचौर नगरपालिका 12 का 25 वर्षीय युवकको आइतबार बिहान 11:55 ज्यान गयो। चिकित्सक र स्वास्थ्यकर्मीलाई त्यसको जानकारी भए पनि शव व्यवस्थापनका लागि आएनन्। बेलुकी 6 बजेसम्म उनको शव बेडमै थियो। आफ्नै अगाडि छेउको बिरामीले ज्यान गुमाएपछि पल्लो बेडमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका 2 खैरापुरका निर्मल बुढाथोकी हताश बने। जिउ फतक्क गले जस्तो भयो, शरीर लर्याक लुरुक भयो, सास फुल्यो। उनले पल्लो बेडको शवतिर हेर्नै सकेनन्। आफ्नै अगाडि बिरामीको मृत्युवरण गरेको देखेर छटपटी भयो। आफूलाई त्यस पनि त्यस्तै हुने हो कि भनेर मन पोल्यो। त्यता हेर्न नसकेर अन्तै मुख फर्काएर पल्टिए। बुढाथोकीले भने, बोल्दा बोल्दै सास गएको देखेर मन निकै व्याकुल हुन्छ। उनले आफ्नै आँखा अगाडि धेरै बिरामीले ज्यान गुमाएको देखेका छन्। बिरामी आफन्तको कुरुवा बसेका गुलरिया नगरपालिका 2 का दिनेश पौडेलले आइसोलेसन कक्षबाट शव उठाइदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग धेरै पटक आग्रह गरे, तर कसैले सुनेनन्। छटपटाउँदा बिरामी बाहिरै शव भने 3 दिनसम्म बेडमै। आजको नयाँ पत्रिकाले यो समाचार छापेको छ। लुम्बिनी प्रदेशमा बाँकेपछि रूपन्देही संक्रमणको केन्द्र बनेको छ। यहाँका बुटवल, तिलोत्तमा र सिद्धार्थनगरमा धेरै संक्रमित छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत धागो कारखाना र भैरवा स्थित भीम अस्पताललाई कोरोना विशेष घोषणा गरिएको छ। दुवै अस्पताल भरिएका छन्। बेड अभावमा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ। नयाँ संक्रमितले भर्ना नपाउँदा विचल्ली छ। कतिपय बिरामीले बेडको प्रतीक्षा गर्दा गर्दै अस्पतालको फिभर क्लिनिक र आपतकालीन कक्षमै प्राण त्यागेका छन्। केहीको अस्पतालबाट फर्किएर घर पुगेपछि मृत्यु भएको छ। कोरोना अस्पतालमा स्वास्थ्य पूर्वाधार र सामग्रीको अभाव छ। पहिलो लहरमै हटस्पट बनेको जिल्लामा दोस्रो लहरसम्म आइपुग्दा पनि संघीय र प्रदेश सरकारले पूर्वाधार थप्न चासो दिएनन्। प्रदेश सरकारले पूर्वाधारमा लगानी गर्ने निर्णय गरे तर कार्यान्वयन भएन। भीम अस्पतालमा बहिरङ्ग सेवा स्थगन गरेर कोरोनाको उपचारमा केन्द्रित गरिएको छ। अस्पतालमा सुविधायुक्त बेड जडान गरिएका छन्। आइसियू र भेन्टिलेटर वार्ड छन्। तर संक्रमितको उपचारका लागि फिजिसियन चिकित्सकको अभाव छ, जसले गर्दा त्यहाँ गम्भीर बिरामीको उपचार भइरहेको छैन। कोरोना संक्रमितको उपचारका लागि एकजना कोविड फोकल पर्सन, चार मेडिकल अफिसर, एकजना एनेस्थेसियन र 14 नर्स खटिएका छन्। अस्पतालका सूचना अधिकारी डाक्टर नारायण पोखरेलले चिकित्सक र नर्सको पदपूर्तिका लागि आवेदन माग गरे पनि कोही नआएको बताउनुभयो। संक्रमितको विचल्ली शीर्षकमा आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ। नेपाल परिवेशमा थप समाचार माकी नेसन रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाह संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। अग्रिम भुक्तानी गरिसकेको COVID-19 विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार हिजो देशवासीका नाममा गरेको सम्बोधनमा सरकारले आफै आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको बताउनु भएको छ। चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याइसक्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। खोप खरिदका लागि बेजिङ र वासिङटन डिसी स्थित नेपाली राजदूतलाई सरकारले सक्रिय हुन निर्देशन दिएको छ। तीनै देशका काठमाडौँ स्थित राजदूतसँग पनि सरकारले खोपका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ। यीमध्ये सबैभन्दा पहिले चीनबाट खोप आउने सरकारको विश्वास छ। भारतबाट खरिद भएको खोप आउन विभिन्न कारणले समय लाग्ने भएको छ। भारत आफै पनि अप्ठ्यारोमा परेको स्थितिमा हामीले चीन, रुस र अमेरिकासँग खोपका लागि कुराकानी गरिरहेका छौँ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले भन्नुभयो, कूटनीतिक च्यानल मार्फत र प्रत्यक्ष संवादबाट कुराकानी अघि बढाएका छौँ। चाँडै नै नतिजाको पर्खाइमा छौँ। चीनमा राजदूत महेन्द्रबहादुर पाण्डे र अमेरिकामा राजदूत डाक्टर युवराज खतिवडा सक्रिय छन्। रुसमा नेपाली राजदूत रिक्त भएका कारण नेपाल स्थित राजदूत मार्फत सरकारले खोप ल्याउन पहल थालेको छ। प्रधानमन्त्री ओलीले गत साता नेपाल स्थित रुसी राजदूत अलेक्सी नोभिकोभलाई बालुवाटार बोलाएर यसबारे छलफल गर्नुभएको थियो। प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री प्रदीप गेवालीको तहबाट नेपालका लागि चिनिया राजदूत हो यान्सी र अमेरिकी राजदूत ऱ्यान्डी बेरीसँग पनि खोपबारे छलफल भएको परराष्ट्रका एक अधिकारीले बताए। भारतबाट ढिलाइ भएपछि चीन रुस र अमेरिकाबाट खोप खरिदको प्रयास नयाँ पत्रिकाले छापेको छ। यसैबीच नेपाल सरकारले दिल्लीस्थित सेरम इन्स्टिच्युट इन्डियालाई 20 लाख डोज खोपका लागि सुरुमै 80% रकम अग्रिम भुक्तानी दिएकोमा अहिलेसम्म नेपालले 10 लाख डोज खोप ल्याइसकेको छ। सेरमबाट 10 लाख डोज सरकारले प्राप्त गर्न बाँकी छ। सरकारले सेरमलाई झण्डै 1 अर्ब भुक्तानी गरिसकेको छ। तर अमेरिकाबाट कच्चा पदार्थ नआएका कारण खोप उत्पादन बन्द भएको भन्दै सेरमले नेपाल, बङ्गलादेश लगायतका देशलाई खोप दिन सकेको छैन। खोप नआएपछि परराष्ट्र मन्त्री प्रदीप गेवालीले 27 चैतमा भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग टेलिफोन सम्वाद गरेर दोस्रो चरणको खोपका लागि सहजीकरण र सहयोग गरिदिन आग्रह गर्नुभएको थियो। भारतबाट खरिद भएको खोप नआए दोस्रो चरणको खोप कार्यक्रम नै प्रभावित हुने र नेपाललाई अत्यन्त अप्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि आग्रह गर्नुभएको थियो। यो समाचार पनि नयाँ पत्रिकाले छापेको छ। श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भए पनि विराटनगर 5 का विष्णु कार्कीले भने भर्ना गर्न खोज्दा अस्पतालमा सैया पाएनन्। विकल्प नहुँदा श्रीमती सुन्दरीलाई घरैमा हेरचाह गर्दै थिए। उनलाई सास फेर्न समस्या भएको खबर छिमेकी मार्फत विराटनगर महानगरपालिका कार्यालयमा पुग्यो। महानगर प्रमुख भीम पराजुली आफ्नो गाडीमा अक्सिजन सिलिन्डर बोकेर कार्कीको घर पुगे। सँगै गएका प्राविधिकले बिरामीलाई अक्सिजनको पाइप जोडिदिए। विराटनगर 16 का ललित बहादुर लिम्बुलाई पनि कोरोना पुष्टि भएपछि शरीरमा अक्सिजनको मात्रा घट्यो, सास फेर्न गाह्रो भएको थियो। उनलाई पनि मेयर पराजुलीले घरमै अक्सिजन सिलिन्डर पुर्याइदिए। अक्सिजन सपोर्ट पाएर राहत भएपछि लिम्बुले भने अब त बाँचिन्छ जस्तो लागेर आयो। विराटनगर 5 का बाबुराम पोखरेल कोरोना संक्रमण पुष्टि भएपछि शरीरमा अक्सिजनको मात्रा घट्दा आत्तिएका थिए। उनी अक्सिजन सिलिन्डर खोज्दै थिए। उनलाई पनि सोमबार महानगरपालिका प्रमुख पराजुलीले घरमै अक्सिजनको सिलिन्डर पुर्याइदिए। पराजुलीले आफू चढ्ने गाडीमा अक्सिजनका सिलिन्डर लोड गरेर राखेका छन्। होम आइसोलेसनमा बसेकाहरूले माग्ने बित्तिकै अक्सिजन घर पुर्याइदिन थालेका हुन्। पछिल्लो समय विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ठूला अस्पतालले व्यवस्था गरेका सैया भरिएका छन्। सैया नपाएर भर्ना हुन नपाएका धेरै बिरामी होम आइसोलेसनमा छन्। संक्रमितका घर घरमा अक्सिजन पुर्याउँदै मेयर कान्तिपुर दैनिकले यो समाचार छापेको छ। भारतमा हरेक दिन 4 लाखभन्दा बढी कोरोना संक्रमित थपिन्छन्। नेपालमा पनि 7,000भन्दा बढी थपिन थालेका छन्। अवस्था भयावह बन्दैछ। आम नागरिक भयभीत छन्। राज्यका संयन्त्रहरू संक्रमण रोकथाम नियन्त्रण र संक्रमितको उपचारमा प्रभावकारी हुन सकेका छैनन्। यो स्थिति रातारात आएको भने होइन। यसमा सरकार, सरकारी संयन्त्र, राजनैतिक दलदेखि आम नागरिक समेतको लापरवाही छ। कोरोनालाई ख्यालख्याल ठान्दा यो परिस्थिति निम्तिएको हो। भारतको बङ्गाल खाडीको हावाले नेपालमा पानी पार्ने, राजस्थानको धुलोले यहाँ प्रदूषण हुने, भारत हुँदै आएको सलहले यताका खेतीलाई ध्वस्त पार्ने दृष्टान्त हुँदाहुँदै सीमापारी कोरोना संक्रमण भयावह भइरहँदा यता रोकथाम नियन्त्रण र उपचारका लागि तयारी नगर्नु मूर्खता साबित भएको छ। सरकारले COVID-19 को पहिलो लहरसँग जुझ्न 2076 चैत 11 गते लकडाउन गरेको थियो। भारतमा त्यसअघि नै संक्रमण फैलिएर ठाउँ ठाउँमा लकडाउन गरिएको थियो। सिमानाका सिल गरेर नेपाल भारत आउजाउ बन्द गरिएको थियो। त्यसबेला नाकामा हजारौंले शास्ति बेहोर्नु पर्यो। कतिपय लुकीछिपी भित्रिए। भारतमा कोरोनाको दोस्रो लहर सुरु हुँदा गत वर्षकै जस्तो स्थिति यता पनि आउँछ भनेर सावधानी अपनाउन ध्यान दिइएन। चैतको सुरुवातमै भारतमा कोरोनाको दोस्रो लहर आएको र नेपालमा पनि स्थिति भयावह हुन सक्ने आकलन केही निकायले गरेका थिए। सुरक्षा निकायले भारततर्फका सम्पूर्ण नाकामा कडाई गर्नुपर्ने भन्दै COVID-19 सङ्कट व्यवस्थापन केन्द्र CCMC जानकारी गराएका थिए। तर CCMC कानमा तेल हालेर बस्यो। महामारी फैलिनुमा कसको कमजोरी? आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ। कोरोना भाइरस संक्रमणबाट सोमबार हिजो एकै दिन 37 जनाको मृत्यु भएको छ। यो सँगै संक्रमित मृतकको संख्या 3,362 पुगेको छ। हिजो नै देशभर 7,448 जनामा संक्रमण देखिएको छ। पछिल्लो 24 घण्टामा 16,658 जनाको PCR र 518 जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। कुल संक्रमित मध्ये हाल 54,041 सक्रिय संक्रमित छन्। 212 संक्रमित क्वारेन्टाइनमा छन्। उपत्यका 3 जिल्लामध्ये काठमाडौँमा एकै दिन 3,666 कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा 2,922, भक्तपुरमा 222 र ललितपुरमा 522 गरी 3,666 संक्रमित थपिएका हुन्। राजधानी दैनिकले यो समाचार छापेको छ। कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएपछि सब व्यवस्थापनमा समस्या पर्न थालेको छ। संक्रमितको काठमाडौँको पासुपत क्षेत्रस्थित विद्युतीय शब्दाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबार हिजोदेखि भने बागमती किनारमा समेत शव जलाउन थालिएको छ। कोरोना संक्रमितको शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ। सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै सब व्यवस्थापन गर्दै आएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सबको चाप अत्यधिक भएपछि विकल्पमा बागमती किनारमा अन्त्येष्टि गर्न थालिएको छ। सबको चाप अत्यधिक बढ्यो, त्यसले गर्दा बागमतीमा अन्त्येष्टि थालेका छौँ, सदस्य सचिव ढकालले भन्नुभयो। हाल पशुपति आर्यघाटमा 3 विद्युतीय शब्दाह गृह छन्। तीमध्ये 1 मर्मतकै क्रममा छ। सैनिक प्रवक्ता सन्तोष बल्ल पौडेलले विद्युतीय शब्दाह गृहमा मात्रै सब व्यवस्थापन गर्न समस्या आएपछि कोषसँगको समन्वयमा विद्युतीय शब्दाह गृह नजिकै बागमती नदी किनार रोजिएको जानकारी दिनुभयो। विद्युतीय शब्दाह गृहमा मात्रै सब व्यवस्थापन गर्न समस्या हुन थाल्यो। उहाँले भन्नुभयो, संख्या बढ्दै जाँदा चाप पनि बढ्दो भएर बागमती किनारमा संक्रमितको शब अन्त्येष्टि गर्न थालिएको हो। आजको राजधानी दैनिकले यो समाचार छापेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
म पनि बैंकक जान सक्छु।
दिस होम रिचार्ज गरी बैंकक सरारा।
डिलर दाइ, मलाई फन्ड ट्रान्सफर बाट रिचार्ज गर्दिन।
3 महिनाको गर्दिन।
3 महिनामा के पाइन्छ नि?
3 महिना भर हरेक हप्ता लकी ड्रामा सामेल।
6 महिनामा चाहिँ?
6 महिना भर हरेक हप्ता लकी ड्रामा सामेल।
वार्षिक नि?
यो योजना भर हरेक हप्ता सामेल।
फन्ड ट्रान्सफर बाट वार्षिक रिचार्ज गर्दा डिस्काउन्ट पनि धेरै।
डिश होम रिचार्ज गरी एक्टिव कस्टमर बन्नुहोस्। हरेक हप्ता बिहीबार हुने लकी ड्रामा सामेल भई हरेक हप्ता 2 जोडीले बैंकक घुम्नुहोस्।
हामी त सर बैंकक सर्भिस तपाई
खुशीको उडान सरारा।
डिश होम, खुशीको कनेक्शन।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर 4.5 लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा 60 देशबाट 4,53,847 फर्किएका कोविड 19 सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्याङ्कले देखाएको छ। तर यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स युएईबाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ। युएईबाट 1,40,216 र कतारबाट 1,05,774 फर्किएका हुन्। मलेसियाबाट 48,435, साउदी अरबबाट 41,668, कुवेतबाट 23,341, भारतबाट 36,195, टर्कीबाट 13,634, जापानबाट 13,525 फर्किएका छन्। सिङ्गापुरबाट 5,503, ओमानबाट 5,376 र दक्षिण कोरियाबाट 3,562, चीनबाट 3,558, हङकङ र मकाउबाट 3,164 जना फर्किएका छन्। रोजगारी गुमाएर फर्किए 4.5 लाख नेपाली, आजको अन्नपूर्ण पोस्टले यो समाचार छापेको छ। संगठित मानव तस्करको फन्दामा परेर श्रीलङ्काको जेलमा पुगेका 26 नेपाली महिलालाई 2.5 महिनापछि त्यहाँ स्थित अदालतले स्वदेश फिर्तीको अनुमति दिएको छ। अदालती अनुमति पाए पनि थुनामा रहेका 26 मध्ये 17 जना कोरोना संक्रमित हुँदा उनीहरूको नेपाल फिर्ती अनिश्चित बनेको छ। श्रीलङ्का स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विश्वास भट्टका अनुसार सोमबार हिजो मात्रै गाम्पाहा जिल्ला अदालतले उनीहरूलाई स्वदेश फिर्तीको अनुमति दिएको हो। अदालतको आदेश लिखित रूपमा पाइसकेका छैनौं, तर न्यायाधीशले सबै महिलालाई नेपाल फिर्ताको अनुमति दिइसकेको बुझिएको छ। उहाँले भन्नुभयो, गत फागुन पहिलो साता नेपालबाट भारतको बाटो हुँदै श्रीलङ्का पुर्याइएका महिलाहरूलाई अवैध रूपमा खाडीका देशमा घरेलु कामदारका रूपमा राख्न खोजिएको थियो। श्रीलङ्काको गाम्पाहा जिल्लाको मिनुवाङगोडाबाट पक्राउ परेका उनीहरूलाई केही साता निगम्बो स्थित जेलमा राखिएको थियो। श्रीलङ्काको जेलमा रहेका 26 नेपाली महिला छुटे। कान्तिपुर दैनिकले समाचार छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थाल्नु भएको छ। एमाले र माओवादी एकीकरण भएको बेला भागबण्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थाल्नु भएको हो। माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमित शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता पौडेल र गंगानारायण यादवलाई नियुक्ति गर्नुभएको छ। यादव 2074 सालमा राप्रपाबाट एमालेमा प्रवेश गर्नुभएको हो भने पौडेल एमालेकै महिला नेत्री हुनुहुन्छ। यसअघि 2076 कार्तिकमा सरकारले सातैवटा प्रदेशका प्रमुख परिवर्तन गरेको थियो। त्यति बेला प्रदेश दुई गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटलाई नियुक्ति दिइएको थियो। माओवादीको नाडी छाम्दै ओली शीर्षकमा नागरिक दैनिकले यो समाचार छापेको छ। मुख्यमन्त्रीको राजीनामा नियुक्ति र शपथका कारण आइतबार दिनभर तरङ्गित लुम्बिनी प्रदेशको राजनीतिले हिजो पनि नाटकीय मोड़ लिएको छ। विपक्षी गठबन्धनमा समर्थन जनाएका स्वतन्त्र सांसदले सोमबार हिजो मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन कायम रहेको भन्दै विज्ञप्ति जारी गरेका छन्। सूर्य चिन्ह लिएर निर्वाचित लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद धर्म बहादुर लाल श्रीवास्तव र अजय साईले आइतबार मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई समर्थन रहेको जनाउँदै हस्ताक्षर गरेका थिए। दुवैले सोमबार हिजो बिहान विज्ञप्ति जारी गरेर आफ्नो समर्थन पोखरेललाई कायम र विपक्षी मोर्चाले बदनियतपूर्ण तरिकाले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाएका छन्। सत्ता र विपक्षी मोर्चाले सोमबार आफ्नो पक्षमा समर्थन जुटाउने दावीलाई बल पुर्याउने कोसिस जारी राखेका छन्। कंग्रेस माओवादी केन्द्र लगायत चार दलको विपक्षी गठबन्धनले पोखरेल सरकार अल्पमतको भएको दावी गर्दै मान्यता नदिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीभित्र पूर्व राजपा र पूर्व समाजवादी पक्षबीच शक्ति सङ्घर्ष चर्किरहेका बेला अध्यक्ष महन्त ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गर्नुभएको छ। उहाँले सोमबार पूर्व राजपाको बबरमहलस्थित कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएको केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले बताए। उनका अनुसार हस्ताक्षरको प्रयोजन ठाकुरले खुलाउनु भएको छैन। ठाकुरले आइतबार राजधानी बाहिर रहेका पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदलाई टेलिफोन गरेर सोमबारसम्म राजधानी आइपुग्न भन्नुभएको थियो। कान्तिपुर दैनिकले यो समाचार छापेको छ। लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य ब्याङ्कहरूको प्रतिफल घट्दै गएको छ। ब्याङ्क तथा वित्तीय संस्थाहरूको तीव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण ब्याङ्कका लगानीकर्ताहरूले पाउने प्रतिफल घट्दै गएको हो। 12 वर्ष अघि ब्याङ्कहरूको पुँजीगत प्रतिफल रिटर्न अन इक्विटी औसत 27% भन्दा बढी रहेकोमा हाल 14% झरेको छ। सन् 2009 वाणिज्य ब्याङ्कहरूको रिटर्न अन इक्विटी औसतमा 27.51% थियो। 2021 अप्रिलमा आइपुग्दा ब्याङ्कहरूको प्रतिफल औसतमा 13.81% झरेको छ। कारोबार दैनिकमा यो समाचार प्रकाशित छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्धको खोप उत्पादन बढाउनका लागि प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने बताएको छ। संगठनका प्रमुख टेड्रोस एडहानोम घेब्रेससले खोपको उत्पादन तीव्र पार्नका लागि प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने बताउनु भएको हो। यसो भयो भने धेरै देशमा खोप उत्पादन गर्न सकिनुका साथै खोपको मूल्य पनि सस्तो पर्ने घेब्रेससको भनाइ छ। खोप उत्पादनसँग जोडिएको प्रतिलिपि अधिकारको नियम हटाउनका लागि भारत र दक्षिण अफ्रिकाले गरेको प्रस्तावको स्वागत गर्दै उहाँले अरू देशले पनि यसलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो। भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै घेब्रेससले कोरोना महामारीसँग लड्नका लागि संगठनलाई थप 19 अर्ब डलर बजेट तत्काल आवश्यक रहेको बताउनुभयो। विश्वका सबै युवा समूहलाई खोप उपलब्ध गराउनका लागि संगठनलाई यो बजेट आवश्यक रहेको उहाँको भनाइ छ। जबकि आगामी वर्ष 35-45 अर्ब डलरसम्म बजेट आवश्यक पर्न सक्ने उहाँको अनुमान छ। घेब्रेससले G7 आबद्ध देशले यो महत्त्वपूर्ण कामको नेतृत्व गर्न सक्ने भन्दै बजेटको व्यवस्थाका लागि सहयोग गर्न अपिल पनि गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच भारतमा हिजो एकै दिन 3.5 लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। त्यहाँ 3,55,800 जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या 2,02,75,000 नागेको छ। यस्तै पछिल्लो 24 घण्टामा 3,438 संक्रमितको मृत्यु हुँदा भारतमा हालसम्म कुल मृतकको संख्या 2,22,383 पुगेको ओल्डोमिटरको तथ्याङ्क छ। यस्तै पछिल्लो 24 घण्टामा अमेरिकामा 38,500, ब्राजिलमा 36,500, टर्कीमा 24,700, रुसमा 8,400 र अर्जेन्टिनामा 15,400 संक्रमित थपिएका छन्। योसँगै विश्वभर कोरोना संक्रमितको कुल संख्या 15,41,65,915 पुगेको छ। हिजो एकै दिन ब्राजिलमा 1,054, अमेरिकामा 443, फ्रान्समा 311 र टर्कीमा 347 जनाको मृत्यु हुँदा विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या 32,26,589 पुगेको ओल्डोमिटरको तथ्याङ्क छ। अब खेल समाचार. विराटनगर सिटी एफसी नेपाल सुपर लिग एनएसएल फुटबलको शीर्ष स्थानमा उक्लिएको छ. हिजो भएको खेलमा चितवन एफसीलाई 2-0 गोलले पराजित गर्दै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो. त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा विराटनगरलाई जित दिलाउन पेड्रो मान्झी र सन्तोष तामाङले एक एक गोल गरे. लिगमा विराटनगरको दोस्रो जित हो. यसअघि आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई 3-0 गोलले पराजित गरेको थियो. विराटनगरले सुरुवातमै आक्रामक खेल पस्किए पनि चितवनले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो. खेलको 20 मिनटमा चितवनका जर्ज प्रिन्स कार्कीको सशक्त फ्रिकिक विराटनगरका गोलरक्षक किशोर गिरीले विफल बनाएका थिए. विराटनगर शीर्ष स्थानमा आजका पत्र पत्रिकामा यो समाचार प्रकाशित छ. हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक. संक्रमितले बेडै नपाउने अवस्था आएपछि पालिकाहरू अस्पताल निर्माणमा जुटे. उपत्यकामा सेनाले 1000 बेडको अस्पताल बनाउँदै. भारतबाट ढिला भएपछि चीन रुस र अमेरिकाबाट खोप खरिदको प्रयास. विराटनगरका मेयर संक्रमितको घर घरमा अक्सिजन पुर्याउँदै. रोजगारी गुमाएर 4.5 लाख नेपाली स्वदेश फर्किए. श्रीलङ्काको जेलमा रहेका 26 नेपाली महिला छुटे. कोरोना खोपको उत्पादन बढाउन प्रतिलिपि अधिकारको नियम हटाउनुपर्ने. विश्व स्वास्थ्य संगठनको भनाई. संगठनलाई तत्काल 19 अर्ब डलर बजेट आवश्यक. र चितवनलाई हराउँदै विराटनगर सुपर लिग फुटबलको शीर्ष स्थानमा. थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी सम्यक नेपाललाई धन्यवाद. रविन्द्र विदा हुन्छु. नमस्कार.